अब कहाँ पहुँच बिताउने भनेर त मैले भन्नु पर्दैन होला. पत्रिस अध्याय अनि लेबी चाहिँ हामी पछिल्लो सभाहरूमा साँझ प्रभुको सहायताले गर्नेछौँ. त्यसैले पहिलो युहन्ना के अरे पहिलो पत्रुस दुई अध्याय अनि बिर्सन अगाडि सबैलाई जय विशेष जान छ. प्रार्थना गर्नु. प्यारो परमेश्वर पिता, जीवित प्रभु जो मरेकाहरूबाट बौरेर उठ्नुभयो, हाम्रो माझमा हुनुहुन्छ, मण्डलीहरूको बीचमा हिँड्नुहुने हाम्रो महापुजारी, हाम्रो मध्यस्थकर्ता, हामीलाई सुरक्षित राख्नुहुने, हाम्रो निम्ति अन्तर्विन्ती गर्नुहुने तपाईँको सामु दण्डवत गर्छौँ. अनि पिता, हामी तपाईँको सन्तानहरू, हामीलाई तपाईँको वचनहरू हामीलाई खाँचो छ, अनि तपाईँमा भर पर्छौँ, अनि तपाईँ हामीलाई खुवाउन तयार हुनुहुन्छ. सहायता गरिदिनुहोस् एक एकलाई, बोल्नुहोस् एक एकसँग, अनि हाम्रो प्रभुलाई, तपाईँको पुत्रलाई महिमा होस् आज. हामी पुरा भर पर्छौँ तपाईँको आत्मामा, नाचलाई सुनपन्छ पिता. धन्यवाद छ अनुग्रहको लागि प्रभु यीशुको नाममा. पहिलो पत्रुस हामी हेर्दैछौँ दुई अध्याय, अनि हामी फेरि नौदेखि अनि पढ्दै पढ्दै हामी चाहिँ सत्र पदसम्म पढ्नेछौँ. पहिलो पत्रुस दुई अध्यायको नौदेखि सत्र. तर तिमीहरू एउटा चुनिएका वंश, एउटा राजकीय पुजारीको समाज, एउटा पवित्र जाति र निज प्रजा हो. यसैले जसले तिमीहरूलाई अन्धकारबाट आफ्नो अचम्मको ज्योतिभित्र बोलाउनु भयो, उहाँका सद्गुणहरू तिमीहरूले प्रकट गर. तिमीहरू बितेको समयमा प्रजा थिएन, तर अब परमेश्वरका प्रजा हौ. तिमीहरूले दया पाएका थिएनौ, तर अब दया पाएका छौ. हे प्रिय हो, म तिमी परदेशीहरू र यात्रीहरूलाई विन्ती गर्दछु, प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषाहरूबाट टाढो बस, अनि अन्य जातिहरूको बीचमा तिमीहरूले असल चालचलन देखाओ, र जुन कुरामा कुकर्म गर्नेहरू भने तिनीहरू तिमीहरूको विरोधमा बोल्छन्, तिमीहरूको असल कामहरू देखेर ती कुराकै कारणले तिनीहरूले न्यायको दिनमा अथवा भेटको दिनमा परमेश्वरको महिमा गरून्. प्रभुका निम्ति आफूलाई मानिसको हरेक शासन प्रबन्धको अधीनमा सुम्प, चाहे राजाको अधीनमा किनकि उनी सर्वोच्च हुन्, चाहे शासकहरूका अधीनमा किनकि ती कुकर्मीहरूका दण्डका निम्ति र असल काम गर्नेहरूका प्रशंसाका निम्ति उनीद्वारा पठाइएका हुन्. किनकि परमेश्वरको इच्छा यही हो, तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई चुप पारिदेऊ, स्वतन्त्र मानिसहरूले जस्तो तर वैरभावलाई ढाकछोप गर्ने चीजको रूपमा स्वतन्त्रतालाई प्रयोग नगर्ने, तर परमेश्वरका दासहरू जस्तो. सबैलाई आदर गर, भाइ बन्धुलाई प्रेम गर, परमेश्वरको डर मान, राजालाई आदर गर. यसरी चाहिँ पत्रुस प्रेरितले चाहिँ आफ्नो अर्थीहरू अब अगाडि बढाउँदैछ. यो ओहदामा रहेका साँचो मुक्ति पाएका विश्वासीहरूलाई यो भन्दैछन्. अनि हामीले नौ पदमा चाहिँ मूल कुरा चाहिँ त्यहाँ के देखेका थियौँ भने, हामीलाई चुनिएको वंश अनि राजकीय पुजारीको समाज बनाउनुको पछाडि, र हामीलाई चाहिँ उहाँको एउटा पवित्र जाति, परमेश्वरको मण्डली, उहाँको पवित्र जाति अनि उहाँको निज प्रजा बनाउनुको पछाडि चाहिँ उहाँको उद्देश्य भनेको चाहिँ के रहेछ भने, उहाँ जसले हामीलाई त्यो भयंकर पापको अन्धकारबाट हामीलाई छुटाएर निकाल्नु भयो, उहाँको अचम्मको मुक्तिको ज्योतिभित्र हामीलाई सार्नु भयो, त्यस्तो गरिदिने हाम्रो मुक्तिदाताको सद्गुणहरू उहाँको असल असल गुणहरू हामीले जहाँ तहीँ व्यापक रूपमा फैलाओस् भनेर रहेछ। खालि स्वर्ग जानलाई एउटा टिकट दिए जस्तो मात्र होइन रहेछ, हो हामीलाई नरकबाट थुक्नु भएको छ, ठुलो मुक्ति पाएको छौँ, हामी स्वर्ग जानेछौँ, तर उहाँले चाहिँ उहाँको सद्गुणहरू उहाँको असल असल कुराहरू सबैले थाहा होस् भन्ने उद्देश्यले हामीलाई यो संसारमा अहिले पनि राखिरहनु भएको रहेछ भन्ने कुरा यहाँ देख्यौँ। अनि त्यसैले क्रिस्चियन जीवन के को बारेमा हो भने चाहिँ मुक्तिदाता हाम्रो परमेश्वरको सद्गुणहरू प्रकट गर्ने बारेमा हो, उहाँलाई देखाउनलाई हो। कसरी? पहिलो चाहिँ हामीले हेर्यौँ हामीले उहाँको सद्गुणहरू कसरी देखाउनु पर्छ भने हामी एउटा अलग पवित्र जीवन, एउटा स्वर्गीय मनभाव भएको एउटा यात्री जीवन जिएर रहेछ यो हाम्रो परदेशमा। त्यो चाहिँ हामीले हिजो अलिकति अध्ययन गर्यौँ। तपाईँ परदेशी हुनुहुन्छ, तपाईँ यात्री हुनुहुन्छ, तपाईँको मनको आँखाहरू चाहिँ तपाईँको घरमा लगाइरहनुपर्छ विश्वासको आँखा, र त्यसरी तपाईँ चाहिँ एकदम होसियारपूर्वक यो संसारको मरुभूमिमा हिँड्नुपर्छ उहाँको सद्गुणहरू देखाउँदै, म यहाँको होइन, अरूहरूलाई पनि भन्दै तपाईँहरू ठिक बाटोमा हुनुहुन्न, आउनुहोस् मसँग जाउँ, प्रभुका जाम भन्नुपर्छ। दोस्रो चाहिँ अब पत्रुसले चाहिँ अब के बताउँदैछन् भने दोस्रो कसरी उहाँका सद्गुणहरू हाम्रो मुक्तिदाता परमेश्वरको सद्गुणहरू हामीले देखाउन पर्छ भने चाहिँ अब एउटा लामो खण्ड आउँदैछ यहाँ जसमा चाहिँ उसले के भन्दैछ भने हामी आज्ञाकारी अनि अरूलाई आदरपूर्वक जिउने जीवन जिउँदै, आज्ञाकारी जीवन, अधीनताको जीवन, र जसलाई आदर दिनुपर्छ उसलाई आदर दिँदै जिउनु पर्ने जीवन हो क्रिस्चियन जीवन भनेको। अनि यसको सवालमा चाहिँ यहाँ अहिले हामीले पढेको खण्डमा चाहिँ हाम्रो देशको सरकारको अधिकृतहरूलाई माथिदेखि राष्ट्रपति प्रधानमन्त्री सबै अधिकारीहरूलाई चाहिँ दिनुपर्ने आदर दिएर, यो देशमा जे जे नियमहरू राखेको छ त्यसलाई पालन गरेर, एउटा हामी परदेश प्रवासी भए पनि हामी यहाँ चाहिँ परमेश्वरले अधिकार दिनुभएको व्यक्तिहरूको अधीनमा बसेर हामी चाहिँ परमेश्वरको सद्गुणहरू देखाउनु पर्छ भन्ने छ। अनि त्यसपछि हामी पछि यो देख्नेछौँ कि हामीलाई काममा लगाउने व्यक्तिहरू, त्यसलाई नेपालीमा नियोजक भनिन्छ, अङ्ग्रेजीमा इम्प्लोयर, अर्थात् नियोजकहरूको अधीनमा बसेर पनि हामीले चाहिँ परमेश्वर हाम्रो मुक्तिदाताको सद्गुणहरू देखाउनु हाम्रो काम हो। अनि त्यसपछि परिवारमा पनि श्रीमान श्रीमतीहरूको त्यो सम्बन्धमा पनि श्रीमतीहरू आफ्नो श्रीमानको अधीनतामा रहेर र श्रीमानहरूले आफ्नो श्रीमतीलाई आदर गरेर भनेको छ, कमजोर भाँडाहरू सम्झेर चाहिँ जिउनुपर्छ, यो चाहिँ परमेश्वरको सद्गुण देखाउने उहाँको तरिका हो। अनि त्यसपछि अलि पछाडि आउँछ कि मण्डलीको अधिकारीहरूको मुनि पनि अधीनमा रहेर परमेश्वरको सद्गुणहरू हामीले देखाउनुपर्छ। त्यसै सर्वप्रथम हामीले हेर्नेछौँ यो अहिलेको खण्डमा चाहिँ हाम्रो नेपाल सरकारको अधीनमा बसेर हामीले चाहिँ परमेश्वरको सद्गुणहरू हामीले देखाउनुपर्छ। यहाँ शब्द छ 13 पदमा, प्रभुका निम्ति आफूलाई मानिसको हरेक शासन प्रबन्धको अधीनमा सुम्प भनेछ यहाँ, भनेको आज्ञा मान, भनेको यसको मुख्य अर्थ नै त्यही हो, आज्ञा मान, उनको अधीनमा बस्छ। अनि यहाँ के भनेको, यहाँ भनेछ प्रभुका निम्ति आफूलाई मानिसको, हेर्नुहोस् है, मानिसको हरेक शासन प्रबन्धको अधीनमा सुम्प। यसको माने चाहिँ मान्छे अधिकृत बनाइएको परमेश्वरको व्यवस्था भनेको, जब यहाँ चाहिँ मानिसको शासन प्रबन्ध भनेको छ नि, त्यसको माने चाहिँ मान्छेलाई नै परमेश्वरले अधिकृत बनाएको त्यहाँ ठाउँहरू छन्, अनि एउटा चाहिँ सरकार हो, त्यो परमेश्वरले नै त्यो अधिकार दिनुभएको छ, त्यसैले उसको अधीनमा बस्छ भन्नुभएको छ। अनि अहिले मैले भन्ने परमेश्वरले चाहिँ यस्तो मानवीय अधिकार दिनुभएको चाहिँ यहाँ पत्रुसले चाहिँ चारवटा उल्लेख गर्छ। नम्बर एक, सरकारको शासन प्रबन्ध अधीनमा बस्नु, 13-17। नम्बर दुई, नियोजकको शासन प्रबन्धको अधीनमा बस्नु, 2:18-25। नम्बर तीन, परिवारको शासन प्रबन्धको अधीनमा बस्नु, 3:1-7। अनि मण्डलीको शासन प्रबन्धको अन्तर्गतमा बस्नु, 5:1-7। यसबाट के स्पष्टै देखिन्छ भने परमेश्वरको इच्छा चाहिँ के हो भने मान्छेले चाहिँ अधिकारीलाई मान्नुपर्छ, अधिकारीको आज्ञा मान्नुपर्छ, चाहे त्यो सरकार होस्, चाहे नियोजक होस्, चाहे श्रीमान होस्, चाहे बुवामा होस्, चाहे मण्डली अगुवाहरू होस्। प्रश्न उठ्छ, कसले दियो यिनीहरूलाई अधिकार? कसले दियो सरकारलाई, नियोजकलाई, श्रीमानलाई, बुवामाहरूलाई, मण्डली अगुवाहरूलाई कसले अधिकार दियो? अब यसको जवाफ एकदम स्पष्ट छ, रोमी 13 एकछिन हामी पल्टाउँ, चाबी खण्ड चाहिँ रोमी 13 हामी देख्छौ, रोमी 13:1-7। रोमी 13:1-7 यो अति महत्वपूर्ण शिक्षा हो प्रियहरू, हो एउटा क्रिस्चियनले यो बुझ्नै पर्छ, बुझ्नै पर्छ यो कि परमेश्वरले मानवीय अधिकारीहरू खटाउनु भएको छ यो संसारमा। हो, उहाँ सर्वोच्च अधिकारी परमेश्वर हुनुहुन्छ, तर उहाँले मानवीय अधिकारीहरू पनि खटाउनु भएको छ अनि उनीहरूको अधीनमा बस्नुपर्छ भनेको छ। रोमी 13:1-7 पढ्छौ, हरेक मानिस उच्च अधिकारीहरूको अधीनतामा रहोस्, किनकि कुनै अधिकारी छैन जो परमेश्वरबाटको होइन, अनि जो अधिकारीहरू छन् ती परमेश्वरद्वारा नियुक्त गरिएका हुन्। यसकारण जसले अधिकारीको विरोध गर्दछ त्यसले परमेश्वरकै विधिलाई विरोध गर्दछ, अनि विरोध गर्नेहरूले आफूमाथि दण्ड ल्याउनेछन्, किनकि शासकहरू असल कामहरूका निम्ति होइन तर खराब कामहरूका निम्ति डरका कारण हो। के तिमी अधिकारीसँग डराउन चाहँदैनौ? असल काम गर र तिमीले अधिकारीबाट प्रशंसा पाउनेछौ, किनकि तिनी भलाइका निम्ति तिम्रो लागि परमेश्वरका सेवक हुन्। तर तिमी खराब काम गर्दछौ भने डराउ, किनकि तिमीले व्यर्थमा तरवार भिड्दैनन्, किनकि तिनी त खराब काम गर्नेमाथि क्रोध प्रकट गरी बदला लिने परमेश्वरका सेवक हुन्। यसकारण तिमीहरू क्रोधको कारणले मात्र होइन तर विवेकको कारणले पनि अधीनतामा रहनु पर्छ, किनभने यही कारणले गर्दा तिमीहरूले कर पनि तिर्दछ, किनकि तिनीहरू यही काममा निरन्तर लागिरहने परमेश्वरका सेवकहरू हुन्। यसकारण सबैलाई तिनीहरूलाई दिनुपर्ने कुरा देऊ, जसलाई कर दिनुपर्छ कर, जसलाई भन्सार दिनुपर्छ भन्सार, जसलाई डर दिनुपर्छ डर, जसलाई आदर दिनुपर्छ आदर देऊ। परमेश्वरले मान्छेलाई अधिकार दिनुभएको छ, यहाँ त लेखेको छ सरकारलाई त के दिनुभएको छ अरे उसको हातमा तरवार, अब आजकल त तरवार भन्दा पनि बन्दुकै बोक्छन्, तर यो लेखिँदाखेरि चाहिँ बन्दुक थिएन है, तरवार थियो। अनि हामी अस्ति टर्की जाँदाखेरि चाहिँ एउटा सङ्ग्रहालयमा पसेका थियौँ, अनि त्यहाँ चाहिँ टर्कीमा, अनि त्यहाँ चाहिँ तोपकापी प्यालेस भन्ने ठाउँमा, त्यहाँ फारसी साम्राज्य पर्सियन साम्राज्य, किनभने उनीहरूले टर्कहरूले के अरे जस टर्कीले ल्याएको थिए, अनि उनीहरूको चाहिँ त्यो दरबार मा हामी गएका थियौँ, के नाम उसको बिर्सिरहेछ, जे होस् है सल्लाह दिनुहरू के हो, अनि त्यो दरबारभित्र विभिन्न उनीहरूको कोठाहरूभित्र उनीहरूको किचन सबै हेरिदिएको, अनि त्यसपछि चाहिँ उनीहरूको हतियारहरूको ठाउँमा गयो। ओहो, त्यत्रो तरवार त मैले कहिले पनि देखाएको थिएन, अनुमान पनि गरेको थिएन, तर खै मलाई त लाग्छ सजाउनलाई हो कि साँच्चै हो, कत्रो ठुलो तरवार है, कत्रो ठुलो तरवार भन्ने अब ऊ माथिसँगै पुग्छ है, भयङ्कर डर लाग्दो। परमेश्वरले भन्नुभएको छ मैले उनलाई तरवार दिएको छु, तर असल काम गर्ने त डराउनै पर्दैन तरवारसँग, असल काम गर्ने त डराउनु पर्दैन, जसले खराब काम गर्छ ऊ डराउनु पर्छ, त्यही भन्दै हुनुहुन्छ। अनि त्यो के को लागि हो, जो चाहिँ अब मेरो साथी ए बत्ती निभ्या रहेछ, अर्कै साथी रहेछ
हुन्छ हुन्छ अनि यहाँ हामीले देख्यौँ कि परमेश्वरले हामी सुरक्षित साथ हामी जिउन सकौँ भनेर हो यो संसारमा हाम्रै भलाइको लागि हो हामी राति हिँड्न सकौँ बिना डर कसैले के गर्ला कि भनेर हामी डराउन नपरोस् भनेर हुन त त्यति जति सरकारले राम्ररी काम गरिरहेको हुन्छ त्यत्तिकै अनुपातमा चाहिँ हामीले चाहिँ त्यसको भलाइहरू उपकारहरू त्यसको फाइदा हामीले लिन्छौँ त्यसैले क्रिस्चियनहरूलाई जहिले पनि के भनेको छ आफ्नो सरकारको लागि प्रार्थना गर्नु भनेको छ पहिले नै यही भनेको छ पहिलो तिमोथी 2:1 सर्वप्रथम यही भनेको छ राजाको लागि प्रार्थना गर उच्च अधिकारीहरूको लागि या पहिलो पत्रुसमा एक्चुली फर्कम त पहिलो पत्रुस अनि त्यसैले 2:13 यहाँ एकातिर चाहिँ के अरे एकातिर राजाको कुरा गरेको छ भनेको चाहिँ विभिन्न देशमा फरक फरक शासन प्रबन्ध हुन्छ हाम्रो देशमा अहिले राष्ट्रपति हुनुहुन्छ सर्वोच्च तर काम गर्ने त प्रधानमन्त्री हुनुहुन्छ जे होस् राष्ट्रपति राजा के अरे प्रधानमन्त्री सर्वोच्च हुन् अनि त्यसपछि 14 चाहिँ अर्को शब्द छ चाहे शासकहरू अब किन यो भनिरहनु पर्यो राजा भनेपछि शासक भइहाल्ने होइन यो शब्द अर्कै हो यो चाहिँ के भने राजा अथवा प्रधानमन्त्री अथवा जुन चाहिँ सर्वोच्च छ ले पठाएको अर्को अधिकृत भनेको यो शासक भनेको चाहिँ त्यसैले प्रहरीहरू सेनाहरू नगरपालिकाको अधिकारहरू अधिकृतहरू बिजुली अड्डामा जहाँ हामीले पैसा तिर्नुपर्छ हाम्रो बिजुलीको होइन चोरेर हामीले प्रयोग गर्नु हुँदैन अनि सबै चिजहरू हामीले त्यो गर्नुपर्छ भन्सार तिर्नलाई तिर् जसलाई तिर्नुपर्छ तिर्नु भने त्यहाँ चाहिँ हामीले आदर दिनुपर्छ है अनि त्यसैले त्यहाँ चाहिँ परमेश्वरले राजालाई राजा अथवा प्रधानमन्त्री हुन दिनुभयो त्यसपछि उहाँले चाहिँ अरू अधिकारीहरूलाई पठाउँछ अनि त्यो अधिकारीहरूलाई पनि हामीले मान्नुपर्छ धेरै वर्ष अगाडि एउटा मण्डलीमा चाहिँ एकजना विश्वासीले चाहिँ अर्को एकजना विश्वासीलाई चाहिँ त्यहाँ के सानो कुरामा सम्झाउन खोज्दै थियो होइन होइन तपाईँ चाहिँ यसरी बसिदिनुहोस् हो कि के भन्दै थियो अनि त्यो सम्झाउने व्यक्ति चाहिँ अब ऊ त पास्टर थिएन ऊ एल्डर पनि थिएन ऊ चाहिँ खालि एउटा विश्वासयोग्य सेवक भएर काम गर्न खोजिरहेको थियो तर त्यो जसले गल्ती गरिरहेको थियो त्यो विश्वासीले के भन्यो भने तपाईँको कुरा मान्ने होइन हामी उसको कुरा मान्छौँ भनेर उता पुलपिटतिर देखायो कि तपाईँको कुरा मान्दैन उसको कुरा मान्छु भनेर यो एकदम गलत हो है एकदम गलत हो है त्यस्तै गरी तपाईँ मान्छे मात्र हो के मान्ने म त परमेश्वरको मात्र मान्छु भने जस्तै हो त्यो गलत हो परमेश्वरले मानव अधिकृतहरू खटाउनुहुन्छ अनि हामी अधीनमा बस्नुपर्छ किन यहाँ भनिएको छ 13 नम्बर सुरुमै 2 शब्द के छ सुरुमा प्रभुका निम्ति प्रभुका निम्ति हो त्यो मान्छे एकदम राम्रो भएकोले होइन हुनु पनि सक्छ नहुनु पनि सक्छ तर प्रभुका निम्ति उहाँले खटाउनु भएको अब यदि म मान्दिनँ भने म परमेश्वरको व्यवस्थाको विरोध गर्दैछु म देख्ने हुनुहुन्छ कति महत्वपूर्ण व्यवहारिक शिक्षा चाहिँ हो प्रभुका निम्ति प्रभुको कारणले उहाँ हाम्रो मालिक भएकोले अनि मालिकले नै यहाँ खटाइरहनु भएको छ त्यसैले म चाहिँ अधीनमा हुनुपर्छ अधिकारीहरूलाई आज्ञा मान्नुपर्छ किनभने हाम्रो प्रभुले नै हामीलाई त्यसो गर्नु भनेर आज्ञा गर्नुभयो हाम्रो आफ्नै दृष्टिकोणले चाहिँ त्यो मान्छे कतिको योग्य छ अधिकारी त हो तर कतिको योग्य छ योग्य छ भने मान्छे योग्य छ भने मान्दिन हाम्रो दृष्टिकोणको योग्यताले के त्यसरी गर्न मिल्दैन हामीले एकपटक म कुरा गर्दै थिएँ केही मुक्ति नपाएका व्यक्तिहरूसँग यो कर तिर्नुपर्छ भन्ने विषयमा कहाँबाट कुरा आएको थियो अनि उनीहरूले भन्दै थियो किन सबै तिर्ने है त्यहाँ अलिकति यसरी कागज बनाउने अनि अलिकति थोरै तिर भइहाल्छ नि अनि पुरै तिर्नुपर्छ भन्ने कुराको सवालमा चाहिँ उनीहरू चाहिँ किन तिर्ने उनीहरूको सोचाइमा चाहिँ 2 तर्कहरू थियो उनीहरूको नतिर्ने हामीले भन्दै थियो उनीहरूले भन्दै थियो के गरेर सर यो सरकारले हाम्रोलाई उनीहरूको एउटा तर्क चाहिँ त्यो त्यसैले नतिर्ने अथवा चोर्ने
ठग्ने, हामी चाहिँ घटाउने अनि के गर्ने, कागज बदल्ने, अङ्क घटाउने इत्यादि. अर्को चाहिँ उनीहरूको तर्क के छ चाहिँ, सरकार भ्रष्ट छ, त्यसैले आफू भ्रष्ट भएको चाहिँ थाहा छैन, आफूले के गरेको थाहा छैन. यो चाहिँ एकदम उल्टो विचार हो. परमेश्वरको जनहरूले चाहिँ यसरी सोच्नु हुँदैन. हामीले चाहिँ सोच्छौँ प्रभुले भनेकोले, प्रभुको निम्ति कर तिर्नु पर्ला कर, मान दिनु पर्ला मान, आज्ञा मान्नु पर्नेलाई आज्ञा मान्नुपर्छ. मैले क्रिस्चियनहरूले चाहिँ सरकारलाई बाटो ठग्नु हुँदैन, सरकारलाई अवज्ञा भनेको उसको आज्ञा तोड्नु हुँदैन. किन? यहाँ भनेको छ प्रभुका निम्ति. तर यदि यो ठुलै तर आइरहेछ यहाँ, तर यदि तरवार भए पनि होस्, तर यदि यदि सरकारले तिमी क्रिस्चियनहरू चाहिँ तिमीहरूको यो यीशु अनि बौरी उठाए अनि मुक्ति अनि पाप यस्तो प्रचार गर्न छोड्नुपर्छ भन्यो भने चाहिँ तब हामी चाहिँ मान्दैनौँ, मान्दैनौँ, हामी मान्नु हुँदैन. किन? शब्द त्यही छ, प्रभुका निम्ति, प्रभुका निम्ति हामी त्यो मान्दैनौँ. किनभने हामी चाहिँ उनीहरूभन्दा उच्च अधिकारीलाई मान्छौँ. जबसम्म उनीहरूले दिएको आज्ञाहरू चाहिँ सर्वोच्चको आज्ञासँग जुत्दैन तबसम्म हामी मान्छौँ. तर जब जुत्छ तब हामी चाहिँ उनीहरूभन्दा उच्च अधिकारीको मान्छौँ. हामीले गर्नु पनि यही नै हो. अनि सबै क्षेत्रमा त्यही नै हो. नियोजकको सवालमा पनि त्यही नै हो, परिवारको सवालमा पनि त्यही हो. श्रीमानले भनेको सबै मान्नुपर्छ भन्ने होइन. यदि श्रीमानले नै त्यहाँ पाप गर भन्दैछ भने त्यो श्रीमतीले मान्नु हुँदैन विश्वासी भएर. अनि त्यस्तै मण्डली को अधिकारहरूको सवालमा पनि हो. अन्धो भएर पछि आउने होइन अगुवाहरूलाई, प्रभुको इच्छा त्यो होइन. हामी मान्छेलाई चाहिँ प्रभु बनाउने होइन. तर यदि यी अधिकारीहरू चाहे सरकार होस्, चाहे श्रीमान होस्, चाहे बुवामा होस्, चाहे नियोजक होस्, चाहे मण्डली अगुवाहरू होस्, यदि उनीहरूले भनेको कुरा यो पुस्तकलाई काटिरहेको छैन भने, तपाईँले यदि मान्नुहुन्न भने चाहिँ तपाईँ परमेश्वरकै विरोधमा गइरहनु भएको छ. त्यो मान्छेलाई हेर्ने होइन, यहाँ हेर्ने हो. परमेश्वरले मानवीय अधिकारहरू, मानव अधिकृतहरूलाई चाहिँ मान्छेकै भलाइको लागि, साधारण रूपले मान्छेकै भलाइको लागि चाहिँ प्रबन्ध गर्नुभयो. अपराधीहरूलाई दण्ड दिन अनि निर्दोषहरूको सुरक्षा गर्न. उनी बाइबल अनुसार सरकारको मुख्य काम चाहिँ यही हो, मुख्य काम. जतिसम्म सरकारले चाहिँ यो अनुसार गर्छ त्यति नै हामी चाहिँ सुरक्षित हुन्छौँ र हामीलाई सुख के भनेको छ पहिलो तिमीहरू दुईमा चयन र शान्तिको जीवन बिताउन पाउँदै पाउँछ हामीले. अनि त्यसैले हामीलाई प्रार्थना गर भनेको छ. अनि त्यस्तो वातावरणमा, त्यस्तो अवस्थामा चाहिँ परमेश्वरको सुसमाचार पार परसम्म फैलिन सक्छ, बिना बाधा फैलिन सक्छ. त्यसैले हामीले त्यो खण्ड पढ्न राम्रो हुन्छ, पहिलो तिमीहरूको दुई अध्याय को एकदेखि चार, पहिलो तिमीले दुई को एकदेखि चार. पहिलो तिमीले दुई को एकदेखि चारमा लेखेको छ, यसकारण यहाँ एफेसको विश्वासीहरूलाई अगुवाई गरिरहेको तिमथी एउटा मण्डली अगुवाले कसरी त्यहाँ चाहिँ सब मण्डलीको नेतृत्व गर्नुपर्छ भन्ने कुरामा चाहिँ अब सार्वजनिक प्रार्थनाको विषय आउँछ. यसकारण म यो अर्थ दिन्छु तिमथी, सबैभन्दा पहिले अथवा सबभन्दा नम्बर एकमा बिन्ती, प्रार्थना, निवेदन र धन्यवादहरू सबै मानिसहरूका निम्ति चढाइयो. कति महत्व दिनुभएको छ प्रभुले प्रार्थनाको ठाउँलाई. म प्रार्थना सुन्ने परमेश्वर हुन्छ, हाम्रो भाग प्रार्थना गर्ने हो. दुई पद, सारा भक्ति र इमान्दारीमा शान्ति र चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र सबै उच्च अधिकारीहरूका निम्ति चढाइयुन्. किनभने यो कुरा कारण दिँदैछ, किनभने यो कुरा परमेश्वर हाम्रा मुक्तिदाताको दृष्टिमा असल र ग्रहणयोग्य छ. सबै मानिसहरूले मुक्ति पाउन् र र सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ गर्नुहुन्छ। त्यसैले प्रार्थना गरे कि तिमीहरूको सरकारले चाहिँ त्यसरी काम गरोस् र त्यस्ता नियमहरू मात्र पारित गरून् जहाँ चाहिँ सुसमाचार फैलिन सकोस्। खुरन्दार प्रार्थना गर, प्रभुले नै भन्नुभएको छ हामीलाई। त्यसैले हामीले प्रार्थना गरिरहौँ प्रियहरू, अहिलेसम्म हामी सुसमाचार सुनाउनलाई हामीलाई स्वतन्त्रता नै छ। त्यो लिखित नियम खासै कागजमै छ, हाम्रो प्रभुले त्यसलाई सीमित गर्न सक्नुहुन्छ। हामीले प्रार्थना गरिरहने हो, काम गरिरहने हो, तर कुनै पनि मानव सरकार सिद्ध छैन, किनभने यी सरकारहरू चाहिँ पतित पापी मानिसहरू, धेरै पटक एकदम स्वार्थी मानिसहरू नै त्यहाँ चढेको हुन्छन्। अनि उनीहरूको कुशासनको कारणले चाहिँ धेरै पटक मानिसहरूले चाहिँ दुःख पाउँछन्। तर ख्रिस्टको राज्य आउँदैछ प्रियहरू, है, परमेश्वरको राज्य आउँदैछ, त्यहाँ चाहिँ पुरै शासन प्रबन्ध चाहिँ सिद्ध हुनेछ, किनभने प्रभु येशू स्वयं नै राजाहरूको राजा भइकन शासन गर्नुहुन्छ। त्यो शासन चाँडै आउन सक्छ, यदि आजै हामी लगियो भने 7 वर्षमा त्यो राज्य सुरु हुन्छ। तयार हुनुहुन्छ? तयार हुनुहुन्छ? यहाँ अहिले हामी चाहिँ हतारिँदैछौँ त्यतातिर। अनि त्यो शासन चाहिँ प्रभु येशूको शासन, परमेश्वरको राज्य चाहिँ पुरै धार्मिकताले ढाकिएको हुनेछ, धार्मिकताको राज्य हुनेछ। किनभने कारण यो छ, प्रभु येशू ख्रिस्टले चाहिँ एउटा फलामको डण्डाले शासन गर्नुहुनेछ भनेर बाइबलमा बताइएको छ। सुरुमा यो परमेश्वरको राज्य सुरु हुँदाखेरि विश्वासीहरू मात्र हुन्छ, जस्तो कि एउटा यसो जस्तो कि भने कि यो समयक्रमलाई अलिकति पुनरावलोकन गर्यो भने, आजै हामी राप्चर भयो भने के हुन्छ? यहाँ 7 वर्षको संकष्टकाल लगभग लगतै जस्तै जस्तै सुरु हुन्छ है। अनि त्यो बेलामा त एउटै पनि विश्वासी हुँदैन, सुरुमा त छैन विश्वासी एउटै पनि है। अनि त्यसैले शैतानको मान्छेलाई एकदमै प्रयोग गर्नलाई ठाउँ वातावरण एकदम मिलेको हुन्छ, त्यहाँ कोही पनि छैन उसलाई केही गर्ने है। परमेश्वरले नै त्यस्तो समय आउन दिनुहुन्छ, तर परमेश्वर एकदम दयालु हुनुहुन्छ। त्यस्तो बेलामा पनि उहाँ चाहिँ बचाउन चाहनुहुन्छ, अनि दुईजना साक्षीहरू पठाउनुहुन्छ भनेको छ। उनीहरूले प्रचार गर्न थाल्छन्, 3.5 वर्ष विश्वास गर्न थाल्छन्। यहुदीहरूले पनि विश्वास गर्छन्, अन्य जातिहरूले पनि। 1,44,000 त यहुदी प्रचारकै बन्छन्, हामी त कल्पना गर्न पनि गाह्रो छ अहिले है। तर एकदम फरक समय हुनेछ, त्यो भयङ्कर भयङ्कर घटनाहरू हुनेछन्। प्रकाश पुस्तकले भनेको, परमेश्वरले अहिलेको जुन तरिकाले व्यवहार गर्दै हुनुहुन्छ नि यो अनुग्रहको युगमा, त्योभन्दा फरक हुनेछ, अनि त्यही अनुसार त्यहाँ काम हुनेछ। अनि त्यहाँ त्यसैले विश्वासीहरू हुनेछन्, धेरैजना मारिनेछन्, धेरैजना चाहिँ आफ्नो प्राणलाई पनि प्रभुको खातिर आफ्नो प्राणलाई पनि माया गर्ने छैन। त्यसैले विश्वासीहरू, साँचो विश्वासीहरू उनीहरू है, उनीहरूलाई पनि भेट्ने छ हामीले स्वर्गमा। हामी त गइसकेका हुन्छौँ, तर उनीहरू चाहिँ 7 वर्षको बिचमा धेरैजना, तर कतिजना चाहिँ बच्नेछन्। अनि यहुदीहरूलाई चाहिँ जोगाइरहनु भएको छ, कति मर्नेछन् तर एउटा समूह बाँकी हुनेछन्, बचेको समूह। अनि उनीहरू चाहिँ अन्तमा चाहिँ पश्चाताप गर्नेछन्, यो सब भविष्यवाणीहरू बताएको छ। अनि प्रभु ओर्ली आउनुहुनेछ, उहाँको साथमा हामी आउनेछौँ, अनि प्रभुले चाहिँ सबै विश्वास नगर्नेहरूलाई हटाउनुहुनेछ, एकजना पनि बाँकी हुनेछ। अनि त्यसपछि परमेश्वरको राज्य सुरु हुँदाखेरि सबै विश्वासी मात्र हुनेछ, दुई खालको विश्वासीहरू हुनेछन् त्यो बेलामा। एउटा चाहिँ त्यो 7 वर्षको संकष्टकालमा मुक्ति पाएर नमारिएको विश्वासीहरू, अर्कोतिर चाहिँ स्वर्गबाट आएको महिमित शरीर लिएर आएको हामी विश्वासीहरू पनि हुनेछौँ। कस्तो अचम्म हुनेछ त्यो बेलामा। अनि हामी चाहिँ अब हाम्रो त बौरी उठाइ भइसकेको छ, अनि हाम्रो चाहिँ त्यस्तो विवाहवारी गर्ने केही पनि हुँदैन, अब हामी चाहिँ हामी स्वर्गदूतहरू जस्तै हुनेछौँ भनेर पनि भनेको छ। तर जो चाहिँ 7 वर्षको संकष्टकालमा मुक्ति पाएर छिर्नेहरू, उनीहरूको त अहिलेको जस्तै शरीर हुनेछ, अनि उनीहरूको चाहिँ परिवार हुनेछ, उनीहरूको बिमारी हुनेछ उनीहरूको, अनि 1,000 वर्षको राज्यमा के हुन थाल्नेछन्, उनीहरूको सन्तानहरू जन्मिन थाल्नेछन्। अनि ती सन्तानहरू चाहिँ मलाई भन्नुहोस् त, उनीहरू जन्मेदेखि नै उनीहरू धर्मी हुन्छन् कि पापी? पापी नै हुनेछन्। हुन त बुवामा विश्वासी हो, त्यस्तो सात वर्षको संघर्षकाल पार गरेर आएको हो, एकदम विश्वासी हो कि विश्वासीहरू हो, तर उनीहरू शरीरबाट जन्मेको हो, शरीरबाटको जन्मेको शरीर नै हो, अनि उनीहरूले पनि मुक्ति पाउन पर्छ। अनि सार अनि त्यो हजार वर्ष मौका छ उनीहरूलाई विश्वास गर्नमा। अनि त्यो बेलामा सरकार पनि एकदम सिद्ध छ, त्यो बेलामा रोग बिमारहरू इत्यादि सब प्रभु यीशुले ठिक गर्नुहुन्छ है, हस्पिटलहरू रीति नै छन्, त्यहाँ कुनै पनि सैन्य दलहरू सेनाहरू हुने छैन, लडाइँ नै हुने छैन। उनीहरूले आफ्नो तरवारहरू त्यो म्युजियमको तरवारलाई पनि पिटेर के बनाउँछन् भने चाहिँ हसिया अनि हलोको फाली त्यस्तो बनाउने छन्, उनीहरू बरु काममा लाउने छन् त्यस्तो परमेश्वरले बनाउनु दिनुभएको धातुहरूलाई। तर के भने त्यो बच्चाहरू जो बढ्दै जान्छन् अनि अङ्कित जस्तो तिमीहरू जत्रै हुन थाल्छन् है, तिमी जत्रै पनि हुन थाल्छन् उनीहरू, अनि उनीहरूले चाहिँ सुनिरहेका छन्। अनि त्यस बेलामा चाहिँ उनीहरूले रोज्नुपर्छ है, जसरी हामीले रोज्नुपर्छ अहिले प्रभु येशु ख्रीष्टलाई विश्वास गर्न पश्चाताप, उनीहरूले पनि रोज्नुपर्छ। धेरैले रोज्दैनन्, उनीहरूले धेरैले विश्वास गर्दैनन् त्यो बेलामा, त्यही लेखेको छ धेरैले विश्वास गर्दा मलाई अचम्म लाग्न। त्यहाँ शैतान धरि पनि 1000 वर्षको लागि चाहिँ उसलाई चाहिँ साङ्लाले बाँधिएको हुन्छ, उनीहरूलाई धोका दिने शैतान धरि पनि छैन, अनि वातावरण पनि सिद्ध छ है, भ्रष्ट सरकार भन्ने कुरै छैन, त्यहाँ सिद्ध सरकार छ, सबै राम्रो छ, तै पनि एउटा समस्या छ। त्यो के हो समस्या दाजुहरू? भित्र समस्या छ, बाहिर त सब निकालिदिनुहुन्छ उहाँले शैतानलाई पनि, आउट संसारलाई पनि फलामको डण्डाले शासन गरिरहनु भएको छ, तर उनीहरू भित्र भएको पाप स्वभाव छ। अनि त्यो बेलामा चाहिँ यदि खुलेआम विद्रोह गरे भने तुरुन्तै मारिनेछ, फलामको डण्डा तुरुन्तै, विद्रोह हुँदैन त्यहाँ, भयो भने मर्छ। त्यो बेलामा अब रोग लाग्दैन, धेरै वर्ष बाँच्छ, 100 वर्ष भनेको त मामुली हो, उनीहरू मथुसला भन्दा बढी बाँच्न सक्छन्। तर त्यो बेलामा चाहिँ यदि एउटा व्यक्तिले विद्रोह गर्यो भने र मानव 100 वर्ष पुगेको व्यक्ति छ, तुरन्त मार्यो अनि भनिन्छ ओहो सानैमा मरेछ भन्छ यशैया, म एकचोटि हेर्नुहोस् त त्यो पद यशैया 65 यशैयाको 65 अध्यायमा यो खण्ड चाहिँ अनन्त नयाँ आकाश नयाँ पृथ्वीको कुरा गरेको होइन, तर यही नै यही पृथ्वीलाई नै नयाँ बनाएको, श्रापलाई चाहिँ हटाएको जस्तै पूर्ण रूपमा नयाँ आकाश नयाँ पृथ्वी नयाँ ऋषिले भएको छैन, तर त्यो बेलाको बयान हो यो यही संसारमा। अनि यहाँ लेखेको छ 20 पदमा यशैया 65:20 त्यहाँ थोरै दिन मात्र बाँच्ने दुधे बालक र आफ्नो आयु पूरा नगर्ने वृद्ध मानिस फेरि कहिले हुने छैन, किनकि ठिटा धरि 100 वर्षको भई मर्नेछ अरे, तर 100 वर्षको भएर पनि पापी मानिस श्रापित हुनेछ। ऊ विद्रोह गरेको नै, उसले चाहिँ राजाको शासनलाई नमानेकोले ऊ मारियो, अनि उसले भन्छ ऊ त भर्खरको ठिटा मरेछ भन्छ, अहिलेको 100 वर्ष पुगेकोलाई ठिटा भनिन्छ भनिँदैन, हो 100 वर्ष तपाईँ पुगिसक्नु भयो भन्छ, तर 1000 वर्षको राज्यमा चाहिँ ओहो ठिटैमा मर्यो भन्छ। अनि त्यसो अरू चाहिँ के गरिरहन्छन् नि है, हृदयमा चाहिँ विश्वास गरेछन्, उनीहरूले बाहिरी रूपमा चाहिँ डरले एउटा देखावटी रूपमा चाहिँ उनीहरू मानिरहन्छन्। वचन सङ्ग्रह 66 यो बताइएको छ, वचन सङ्ग्रह 66 किनभने यदि खुलेआम विद्रोह गरे भने त मारिन्छन्, त्यसैले बाहिरी रूपमा भए पनि मसीह राजा येशूको आज्ञा चाहिँ मानिरहन्छन्। उनीहरू यरुसलेममा चाडमा जानु पर्यो, उनीहरू जान्छन्, उनीहरू बुवा आमाको अधीनमा बस्नुपर्छ, बस्छन्, भित्र हृदयमा चाहिँ उनीहरू उभिनै रहेछन्, तर बाहिरी रूपमा चाहिँ उनीहरू चाहिँ नम्र भए जस्तो, माने जस्तो, विश्वासी जस्तो देखा पर्छन् उनीहरू। यशैया 65 66 माफ गर्नुहोस् यशाया 66 को एकदेखि चार पद हामी पढ्नेछौँ. अब कुन समयको बारेमा यहाँ लेखेको छ तपाईँले सजिलै बुझ्न सक्नुहुन्छ. हे सारा पृथ्वी, परमेश्वरका निम्ति आनन्दको स्वर निकाल. अहिले त्यस्तो भइरहेछ यसै के भने मैले भजन सङ्ग्रह 66 धन्यवाद है. अलमल भइरहेको सङ्केत मैले पाउनु पर्थ्यो अघि नै ढिलाइ भएछ यहाँ. भजन सङ्ग्रह 66 को एक पदमा हे सारा पृथ्वी परमेश्वरका निम्ति आनन्दको स्वर निकाल, उहाँको नामको महिमा गाओ, उहाँको प्रशंसा महिमित तुल्याओ. परमेश्वरलाई भन तपाईँ आफ्ना कामहरूमा कति भययोग्य हुनुहुन्छ, तपाईँको सामर्थ्यको महानताले गर्दा तपाईँका शत्रुहरूले आफूलाई तपाईँको अधीनतामा सुम्पन्छन्. सारा पृथ्वीले तपाईँलाई दण्डवत गर्नेछ र तपाईँको निम्ति भजन गाउनेछ, तिनीहरूले तपाईँको नामको स्तुति गाउनेछन् भनेको छ. सारा पृथ्वीले भजन अहिले गाइरहेको छैन कि म त निधाइरहेको छु मलाई थाहै भइरहेको छैन. छैन, अहिले त्यो समय होइन. यो चाहिँ हजार वर्षको राज्य कुरा गर्दैछ. त्यो बेलामा चाहिँ उहाँका शत्रुहरू हुन्छन् त्यहाँ. लेखेको छ तपाईँका शत्रुहरूले उनीहरूले के गर्छन्, आफूलाई तपाईँको अधीनतामा सुम्पन्छन्. हिब्रूमा यो शब्द जुन छ अधीनतामा सुम्पन्छन् भनेको चाहिँ यो चाहिँ कपटपूर्ण आज्ञा पालन हो. कपटपूर्ण भनेको मतलब चाहिँ बाहिरी मात्र हो, नत्र भने फलामको डङ्गाले उनीहरूलाई प्रहार हुन्छ. त्यसैले उनीहरू चाहिँ दण्डवत गरिरहेछ, भित्र त छैन तर गरिरहेछ. हृदयमा उनीहरू विद्रोही नै छन् तर कपटपूर्ण आज्ञा पालन दिइरहेका छन्, किनभने कुनै पनि विद्रोहलाई त्यहाँ चाहिँ ठाउँ हुने छैन. अनि त्यो बेलामा कुनै पनि खुल्याम गलत व्यवहारलाई चाहिँ सहने काम हुने छैन. त्यसैले त्यो फलामको डन्डा भनेको चाहिँ खराब गर्नेहरूलाई सजाय भनेको हो. यसको माने चाहिँ मृत्युदण्ड भनेको हो. जुन चाहिँ खुल्याम आज्ञा पालन नगर्दाखेरिको त्यस्तो खालकोलाई, जस्तो कि पुरानो नियममा सोच्नुहोस् न एकचोटि व्यवस्था 21 हेर्नुहोस् त, इजरायललाई परमेश्वरले दिनुभएको यो नियम, यो विद्रोही छोरालाई के गर्नुपर्छ भन्ने नियम थियो. आफ्नो बुवा आमाको आज्ञा नटेर्ने अट्टेरी हुन्छ नि, अट्टेरी छोरालाई के गर्नुपर्छ भनेर चाहिँ नियमै तोक्नु भएको थियो. व्यवस्था 21:20-21 लेखिएको छ. व्यवस्था 21:20-21 के अरे 18 पढौँ है, 18 व्यवस्था 21:18 कुनै मानिसको हठी र विद्रोही छोरा छ भने जसले आफ्ना बाबुको वचन वा आफ्नी आमाको वचन पालन गर्दैन तिनीहरूले त्यसलाई ताडना दिएपछि पनि त्यसले तिनीहरूका कुरा मान्दैन भने अब के गर्ने. 19 पद, त्यसका बाबु र त्यसको आमाले त्यसलाई पक्रिन् अनि त्यसलाई बाहिर त्यसको शहरका बुढा प्रधानहरूका र त्यसको ठाउँको मूल ढोकामा ल्याउन्. व्यवस्था 21:20 अनि तिनीहरूले त्यसको शहरका बुढा प्रधानहरूलाई भनन्, यो हाम्रो छोरो हठी र विद्रोही छ, यसले हाम्रो कुरा मान्दैन, यो घिचुवा र मतवाला हो. अब के गर्ने. 21 पद, अनि त्यसको शहरका सबै मानिसहरूले त्यसलाई ढुङ्गाले हानन् र त्यो मरोस्, यसरी तिमीले आफ्नो बीचबाट यो खराबी हटाइदिनु अनि सारा इजरायलले यो सुन्नेछ र डराउनेछ. अब इजरायलले थोरै नै गर्यो परमेश्वरको आज्ञा पालन त, तर ख्रिस्टको हजार वर्षको राज्यमा चाहिँ प्रभु येशूले फलामको डण्डाले शासन गर्नुहुनेछ. अनि त्यहाँ थुप्रो समुद्रको बालुवा जत्तिकै मान्छेहरू हुनेछन् जसले चाहिँ भित्र विद्रोह बाहिर आज्ञा पालन थुप्रो हुनेछ. अनि परमेश्वर अति धैर्यवान हुनुहुन्छ, रिसर्नमा ढिलो मलाई थाहा छ हृदयको अवस्था, तैपनि कसले पनि विद्रोह गरेको छैन उसलाई बाँच्न दिनुहुन्छ, कसैलाई पनि उहाँले चाहिँ जबरजस्ती पश्चाताप गरेर जबरजस्ती उसलाई तिमी यहाँभित्रबाट कसरी जबरजस्ती त्यस्तो गर्नु न, त्यो आफै गर्नुपर्छ भित्रबाट, भित्रबाट गर्ने त आफै हो तपाईँ। अनि उहाँले चाहिँ कोही पनि नाश भएको चाहनुहुन्न त्यो बेलामा पनि। अनि तर दुःखको कुरा चाहिँ हामी देख्छौँ कि 1000 वर्षसम्म चाहिँ अब सबै थोक सिद्ध छ, सबै थोक राम्रो छ 1000 वर्षमा, तर 1000 वर्षको अन्तमा चाहिँ त्यो विद्रोह निस्केर आउँछ, पुनर्भित्र भएको यो झुटा उपासकहरूको विद्रोह। कुन बेला कसरी त्यो आउँछ भने त्यो बाँधिएर सङ्लाले बाँधेको शैतान छ नि, प्रभुले एकछिन छोडिदिनुहुन्छ, एकछिनमा निस्कदिनुहुन्छ। अनि ऊ निस्किने बित्तिकै ऊ पनि पश्चाताप गर्ने त कहाँ छ र, ऊ आउने बित्तिकै अब परमेश्वरको विरोधमा उसले चाहिँ विश्वास नगर्ने जतिहरूलाई चाहिँ यता उता हाम्रो आफ्नै शक्तिशाली राज्य हामी खडा गर्न सक्छौँ, हामी चाहिँ यो पवित्र सहरलाई खतम गरौँ। अनि त्यो विद्रोहमा उठाउँछन्, हेर्नुहोस् न एकचोटि प्रकाश 20:1-10 यही लेखेको छ। अब तपाईँ सोच्नुहोस् अब कति समय टिक्छ होला यो विद्रोह, अहिलेको जस्तो अनुग्रहको युग त होइन नि, त्यो त फलामको डन्डाको शासनको युग हो। त्यो बेलामा यो विद्रोह चाहिँ एकदम छोटो विद्रोह हुनेछ। प्रकाश 20:1-10 यहाँ लेखेको छ, अनि मैले एउटा स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेका देखेँ, जसको हातमा अथाह कुण्डको चाबी र एउटा ठूलो साङ्लो थियो, अनि तिनले त्यस अजिङ्गरलाई, त्यस पुरानो साँपलाई पक्रे जो डियाबलस र शैतान हो, अनि त्यसलाई 1000 वर्षका लागि बाँधे, अनि त्यसलाई अथाह कुण्डमा फ्याँकिदिए र त्यसलाई थुनिदिए, अनि 1000 वर्ष पूरा नहुन्जेल त्यसले अब उसो जाति जातिलाई धोका नदेओस् भनेर तिनले त्यसमाथि छाप लगाइदिए। अनि यी कुराहरू पछि त्यो थोरै समयको लागि छोडिनुपर्छ। सर्पद, अनि मैले सिंहासनहरू देखेँ, अनि उनीहरू तीमाथि बसे र न्याय उनीहरूलाई दियो, अनि मैले तिनीहरूका प्राणहरूलाई देखेँ जसका शिर येशूको गवाही र परमेश्वरको वचनको कारणले काटिएका थिए, अनि जसले न त त्यस पशुलाई भनेको सन्तुष्टकालको शासकलाई पशु भनेको छ, ख्रिस्ट विरोधी हो, न त त्यसको मूर्तिलाई पूजा गरेका थिए, न त आफ्ना निधारमा वा आफ्ना हातमा त्यसका निशान लिएका थिए, अनि तिनीहरू जीवित भए र ख्रिस्टसँग 1000 वर्षसम्म राज्य गरे। तर बाँकी मरेकाहरू भनेको विश्वास नगर्नेहरू 1000 वर्ष पूरा नहुन्जेल फेरि जीवित भएनन्। यो चाहिँ भनेको 1000 वर्षको सुरुमा बौरी उठ्नेहरू चाहिँ पहिलो बौरी उठाइ हो। यस पहिलो बौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो, यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रिस्टका पुजारीहरू हुनेछन् र उहाँसित 1000 वर्षसम्म राज्य गर्नेछन्। अनि 1000 वर्ष बितेपछि शैतान त्यसको कैदबाट छोडिनेछ, अनि पृथ्वीका चारै कुनामा भएका जातिहरूलाई, गोग र मागोगलाई लडाईँका लागि भेला गर्नलाई त्यो धोका दिन निस्केर जानेछ। तिनीहरूको संख्या समुद्रको बालुवा सर हुन्छ, अनि तिनीहरू पृथ्वी ढाकी अघि बढे, अनि पवित्र जनहरूको छाउनी र प्रिय शहरलाई घेराले, अनि स्वर्गदेखि परमेश्वरबाट आगो झर्यो र तिनीहरूलाई भस्म पार्यो, अनि तिनीहरूलाई धोका दिने शैतान आगो र गन्धकको झिलभित्र फ्याँकियो, जहाँ त्यो पशु र त्यो झुटो भविष्यवक्ता पनि छन्, अनि दिन रात सदा सर्वदा तिनीहरू पीडाले तडपाइनेछन्। यसरी त्यो अन्तिम विद्रोह अन्त हुनेछ। ठिक त्यसपछि के हुन्छ, ठूलो सेतो सिंहासन, मरेकाहरू बौरी उठानेछन् अविश्वासीहरू, अनि उनीहरू चाहिँ आगोको झिलभित्र फ्याँकिनेछन्। परमेश्वर पवित्र परमेश्वर हुनुहुन्छ प्रियहरू, अनि उहाँले चाहिँ न्याय गर्नुहुन्छ, उहाँले खराबीलाई दण्ड दिनुहुन्छ, अनि परमेश्वरले मानिसहरूलाई चाहिँ सरकार, सबै देशमा सरकार छ, यो सरकार दिनुको कारण, अनि यो चाहिँ उत्पत्ति नौ अध्यायबाट सुरु भएको हो, नुहलाई यो आज्ञा दिनुभयो, जसले मान्छेलाई रक्तपात गर्छ उसलाई मृत्युदण्ड दिनु भनेर चाहिँ सरकारको जग बसाल्नु भएको हो त्यो बेला नै, मानव सरकार सुरु भएको त्यो बेलामा। अनि सरकारले चाहिँ खराब गर्नेहरूलाई दण्ड र असल गर्नेहरूलाई प्रशंसा दिनुपर्ने हो। तर सिद्ध छैन यहाँ, तर एउटा सिद्ध परमेश्वरको राज्य र सरकार आउँदैछ, एकजना मानिसद्वारा त्यो शासन गरिनेछ, मानव सरकार नै चाहनु भएको उहाँले, अनि त्यो मानिस चाहिँ हाम्रो प्रभु यीशु ख्रिस्ट हुनुहुन्छ, जो परमेश्वर हुनुहुन्छ, परमेश्वर जो मानिस भन्नुभयो, उहाँले राज्य गर्नुहुनेछ, उहाँ जो सबैको पापहरूको लागि मरिदिनु भयो, उहाँ बाहेकहरू को योग्य छ त्यस्तो राज्य गर्नलाई? छैन कोही पनि। अनि त्यसैले उहाँ राज्य गर्नलाई यहाँ तल आउनु अगाडि चाहिँ स्वर्गमा चाहिँ ठुलो प्रशंसा हुनेछ, तपाईँ योग्य, तपाईँ योग्य, तपाईँ योग्य भन्दै, अनि त्यसपछि हामीलाई लिएर आउनुहुन्छ यहाँ। अनि त्यसपछि उहाँले चाहिँ एकदम धार्मिकतामा शासन गर्नु भएकोले शान्ति हुनेछ, धार्मिकता भयो भने शान्ति हुन्छ, तपाईँको जीवनमा पनि हो, पाप छ भने कहाँबाट शान्ति हुन्छ? त्यो पापको क्षमा पाउनु भएर प्रभु यीशुको धार्मिकता जब पाउनुहुन्छ तब शान्ति हुन्छ, शान्ति हुन्छ। त्यसैले सोध्छौँ, मुक्ति पाए शान्ति पाउनु भयो तपाईँले? हामीले त्यो सोध्नु कारण त्यही हो, धार्मिकता पायो कि पाएन हामीले चेक गरेको, हेरौँ न कतिको शान्ति रहेछ, सानो फिटिको के हुने बित्तिकै यो पनि भएन त्यो पनि भएन बर्बाद छ जीवन है, खै के हो तपाईँलाई त परमेश्वरले बचाउनु भएको जस्तो छैन, बुझिहाल्नुहुन्छ प्रियहरू, कहाँ छ तपाईँको अवस्था? तपाईँले चाहिँ आफूलाई धोका नदिनुहोस्, मैले धेरैचोटि भनिसकेँ होला, भन्दा कति भनिरहेको होला जस्तो मलाई लाग्छ होला तपाईँलाई, धोका नदिनुहोस् आफूलाई, भनि नै रहन्छु म। पत्रुसले चाहिँ अति दिँदैछन् क्रिस्चियनहरूलाई सरकारको अधीनमा रहनु, सतावट आउँदैछ उसले भन्दैछ, त्यो अग्निमय सतावट आउँदैछ, रोममा त सुरु भइसक्यो रे, म बेबिलोनमा छु, तिमीहरू टर्कीमा छौ, आउँदैछ, तर त्यो सरकारको विरोध गर्ने होइन, उसको अधीनमा बस्ने, ऊ परमेश्वरले नै खटाएको अधिकृत हो, किन गर्ने? प्रभुको निम्ति गर्ने, हामी उहाँको प्रतिनिधिहरू हौ। कहिले पनि सरकारबाट दण्ड दिनुपर्ने व्यक्ति चाहिँ नबन, खराब गर्यो भनेर झुट बोल्यो, ठग्यो, चोर्यो, झगडा गर्यो, अर्कालाई चाहिँ बेइज्जत गर्यो, यस्तो खालको अपराधमा चाहिँ नपरेको होस्, बरु तिमीलाई प्रशंसा गरेको होस् भन्दैछन् पत्रुसले। प्रश्न उठ्छ, अनि यसबाट के हासिल हुन्छ पिता परमेश्वर, किन के हासिल हुन्छ प्रभु? हाम्रो प्रश्न छ, उहाँले भन्नुहुन्छ यसले के गर्छ भने, परमेश्वर पिताले आफ्नो छोरा छ, यसले के गर्छ भने, मुक्ति नपाएकाहरू व्यक्तिहरू जसले चाहिँ जान्दै नजानी बुझ्दै नबुझिरी अनजानमा चाहिँ क्रिस्चियनहरूको विरोधमा बोलिरहेको छ नि, उनीहरूको मुखलाई चुप गराउँछ, चुप गराउँछ, उनीहरूको मुख चाहिँ चुप हुन्छ, अनि सायद यो सतावटहरू आउँदैछ त्यहाँ चाहिँ तिमीहरूको पक्षमा बोल्दिन पनि सक्छ। परमेश्वरले चाहिँ यो शब्द प्रयोग गर्नुमा चाहिँ हेरौँ त, चुप गरिदियो भन्ने, पारिदियो भन्ने, त्यो शब्दको माने हेर्ने छ हामी, त्यो भनेको के हो? पहिलो पत्रुस दुई अध्यायको चाहिँ पन्ध्र पदमा लेखेको छ, किनकि परमेश्वरको इच्छा यही हो, परमेश्वर इच्छा के हो? पहिलो पत्रुस दुईको पन्ध्र अनुसार, तिमीहरूले क्रिस्चियनहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानतालाई चुप पारिदियो भनेको छ। यो चुप पारिदियो भन्ने शब्दको माने चाहिँ बाँधेर बन्द गर्नु, जसरी पशुलाई मल लाइन्छ नि होइन त, दाई गर्ने गोरुलाई होइन नलगाऊ भने चाहिँ तर लगाउँछन् मान्छेहरूले, यसको माने चाहिँ चुप गराउनु है, अर्थात् विवाद गर्ने त्यहाँ ठाउँ नै नदिनु, भन्ने ठाउँ नदेऊ न भन्छ नि हामीले, भन्ने ठाउँै नदिनु, समुद्रको छाललाई हामीले शान्त पार्न सक्दैनौँ, प्रभुले जस्तो, तर हामीले चाहिँ मुक्ति नपाएका मान्छेहरूको मुखबाट चाहिँ अनावश्यक अज्ञानतामा गर्ने आरोपहरूलाई बन्द चाहिँ गर्न सक्छौँ हाम्रो असल चालचलनहरू जिएर। यहाँ बताएको छ कि अज्ञानताले धेरै मानिसहरूले यसो गर्छन्। यो अज्ञानता भनेको चाहिँ यो दिमागी अज्ञानता भने होइन, ऊ चाहिँ चन्द्रमा पुगेर आएको मान्छे हुनसक्छ, डाक्टर हुनसक्छ, ऊ धेरै खुबी भएको मान्छे हुनसक्छ, तर यो चाहिँ आत्मिक अज्ञानताको कुरा गर्दैछ। आत्मिक रूपमा उसँग के छैन, परमेश्वरको ज्ञान छैन। आइन्स्टाइन होला तर परमेश्वरलाई चिन्दैन उसले, अनि त्यसैले परमेश्वरलाई नचिनेकोले उसले चाहिँ परमेश्वरको छोराछोरीहरूलाई बुझ्न सक्दैन, उसले उसलाई त्यो समस्या छ। अनि उनीहरूले चाहिँ हिजो मैले भनेको थिएँ नि, उनीहरूले सब उल्टो उल्टो गलत गलत अर्थ लगाउँछन् उनीहरूले। त्यसैले हामी उनीहरूसँग रिसाउने होइन, हामी त बिचरा भन्नुपर्छ उनीहरूलाई, त अन्धो छन्। अनि सम्झिनुपर्छ म पनि त्यस्तै थिएँ, नबिर्सौँ थिएन कि कोही, हामी सबैजना थियौँ। अनि त्यसैले यस्तो तरिकाले जिउनुहोस्, पत्रुसले भन्दैछ कि तपाईँको विरुद्धमा त्यहाँ बोल्ने केही ठाउँ नै नहोस्, केवल बोल्यो भने एउटा विषयमा चाहिँ बोलोस्, त्यो चाहिँ तपाईँको विश्वासको बारेमा चाहिँ ठिक छ बोलोस्। दानियल जस्तै केही छैन उसको दोष, खालि ऊ चाहिँ प्रार्थना गरिरहेछ, त्यो भन्नुहोस् बरु, त्यो सत्य हो, त्यो ठिक हो, अरू कुरा चाहिँ भन्न नपाओस्। अनि यसले के गर्छ, यसले चाहिँ सुसमाचार फैलनलाई चाहिँ एकदम मद्दत गर्छ, एकदम परमेश्वरले चाहिँ उनीहरूलाई बचाउन चाहिरहनु भएछ, जसरी हामीलाई बचाउनु भयो, कहिले नबिर्सिनुहोस्। अनि त्यसपछि यहाँ पावलले पत्रुसले अन्त गर्दैछन्, तर म पनि अन्त गर्नुपर्छ यसलाई, अनि पछि हामी चाहिँ यसलाई अगाडि बढाउनेछौँ। मानिसको हरेक शासन प्रबन्धको अधीनतामा सुन्दर असल कामहरू देखा, मुख बन्द गरिदियो, परमेश्वरको महिमा चाहिँ हुन्छ। धन्यवाद छ।